यो रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सत्य निरूपण र मेलमिलाप विधेयक, संसदको काम कार्यवाही प्रभावकारी बनाउने लगायत विषयमा प्रमुख तीन दलका शीर्ष नेता र सभामुख बीच छलफल, विधेयक संसदबाटै टुंग्याउने सत्ता गठबन्धनको प्रस्ताव समितिमा लैजानु पर्नेमा एमालेको धारणा, आम संचार माध्यमलाई एकद्वार प्रणालीबाट विज्ञापन उपलब्ध गराउने तयारी भइरहेको संचार मन्त्री शर्माको भनाई, देशभरका 44 अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता भएका अस्पतालसँग सेवा लिँदा लाभग्राहीले लागेको रकमको 20% मात्र बुझाए पुग्ने र ट्युनिसियाको दक्षिण पूर्वी तटमा डुंगा डुब्दा कम्तीमा 20 आप्रवासी बेपत्ता।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सत्ता साझेदार दुई दल र प्रमुख प्रतिपक्षीका शीर्ष नेताबीच संसदको काम कार्यवाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। सभामुख देवराज घिमिरेले आफ्नो कार्यालय सिंहदरबारमा हिजो बोलाउनु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच छलफल भएको हो। छलफलमा संसदमा विचाराधीन रहेका सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक, संवैधानिक परिषद सम्बन्धी विधेयक तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयक अगाडि बढ़ाउने बारे कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो।
संवाद गरेर सदनभित्रको खास गरी यो टीआरसीसँग सम्बन्धित विधेयक र संवैधानिक परिषदसँग सम्बन्धित विधेयक, सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकलाई छिटो हामीले यसलाई टुङ्ग्याउन जरूरी छ यो राष्ट्रको निम्ति भन्ने कुरामा गम्भीर छलफल भयो। सहमति बनाउने भन्ने कुरामा त सैद्धान्तिक रूपले हामी सबै सहमतै छौं, तर यसको टेक्निकल पाटो, लिगल पाटो छ होइन, अब नियमावली पास भएको छ, त्यो अनुसारको समिति बनाउने कुरा, यो सबै बारे केही एक्सपर्ट साथीहरू, संविधानविद, कानूनविद साथीहरू, त्यो क्षेत्रमा काम गरेका साथीहरू समेत बसेर 28 गते बिहान 9:30 बजे फेरि बसेर टुङ्ग्याउने भन्ने भयो।
बैठकमा प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदबाटै टुंग्याउने प्रस्ताव राखे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समितिमा लैजानुपर्ने धारणा राखेको प्रधानमन्त्रीले बताउनुभयो। दलहरू बीच 28 गते बिहान फेरि बैठक बस्ने र बीचको बाटो खोजी सहमति गर्ने समेत छलफल भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो। बैठकबाट बाहिरिने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक विशेष समितिमा लगेर भए पनि टुंग्याउनु पर्ने बताउनुभयो। बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूबीच छलफल र कुराकानी हुन नसकिरहेको अवस्थामा आफूले पहल गरेको र छलफल र सहमतिबाटै अगाडि बढ़ने सहमति भएको बताउनुभयो। सभामुख घिमिरेले संसदका विषयगत समितिहरू गठन गर्ने लगायतका विषयमा समेत दलहरूबीच छलफल भइरहेको र छिट्टै निष्कर्षमा पुग्ने जानकारी दिनुभयो। उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा छिट्टै सहभागी हुने बताउनु भएको छ। सुर्खेत विमानस्थलमा हिजो संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले केन्द्रीय गठबन्धन अनुसार कर्णालीमा चाँडै नै कांग्रेस सरकारमा सहभागी हुने बताउनुभयो। एमालेसँगको गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउन सफल भएको बताउनुहुँदै मन्त्री खड्काले अब छिट्टै केन्द्र तथा प्रदेश सरकारले पूर्णता पाउने पनि बताउनुभयो। उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोड़िएकाले सुरक्षामा कुनै कमी कमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ। विमानस्थलको हिजो अनुगमन गर्नुहुँदै उहाँले विमानस्थलको महत्व र त्यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकतालाई दृष्टिगत गरी कार्य गर्न निर्देशन दिनुभयो। उप प्रधानमन्त्री श्रेष्ठलाई अध्यागमन कार्यालयका प्रमुख, अध्यागमन अधिकृत रामबाबु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रमुख प्रताप बाबु तिवारी एवं सुरक्षा निकायका अधिकारीले विमानस्थल प्रशासनका चालू गतिविधि र नयाँ योजनाको आवश्यकताबारे जानकारी गराउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ काठमाण्डु शाखाको 23 वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले लोक कल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रम मार्फत एकद्वार प्रणाली अनुसार लैजान नीति बनाउन लागेको उल्लेख गर्नुभयो।
हामीले आम संचार ऐन बनाउँदैछौँ, मन्त्रालयमा तयारीको छ, पूर्व चरणमा छ, मिडिया काउन्सिल बन्दैछ, त्यसै गरेर विभिन्न कानुनहरू बन्ने सन्दर्भमा यी विषयहरूलाई हामी समेट्नेछौँ र अनलाइन मिडियाहरू पनि अहिले हिजोको हाम्रो प्रिन्टेड मिडियालाई आधार बनाएर बनाइएका कानुनले अहिलेको मिडियाको क्षेत्रमा भएको विकासलाई त्यसलाई गभर्न गर्न सक्दैन, त्यो सबैलाई गभर्न गर्ने गरेर कानुन बनाउन जरुरी छ। कानुन बनाउने कुरामा हामी लागि नै राखेका छौँ र मन्त्रालयमा अहिले आम संचार ऐन मिडिया काउन्सिल छलफलमा छ भने हाम्रो प्रतिनिधि सभामा भइसकेको प्रसारण ऐन अहिले प्रतिनिधि सभामा आएको छ र त्यो विषयमा पनि हामी फेरि व्यापक छलफल गरेर त्यसमा कति सुधार गर्न सकिन्छ, सुधार गरेर अगाडि बढ्ने प्रक्रियामा हामी छँदैछौँ।
मन्त्री शर्माले विज्ञापनको व्यवस्थापनले न्यूनतम पारिश्रमिक नपाउने समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। वार्षिक साधारण सभाका अवसरमा शाखाले स्थापना गरेको आदर्श पत्रकारिता पुरस्कार 2079 वरिष्ठ पत्रकार किशोर नेपाललाई सम्मान गरिएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताउनु भएको छ। होटेल व्यवसाय महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशन लाई पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले समय सापेक्ष पर्यटन ऐन ल्याउन लागि जानकारी दिनुभयो। वर्तमान ऐनमा भएका धेरै विषयहरू सुधार गर्दै समय सापेक्ष पर्यटन ऐन ल्याउने उहाँको भनाई छ। मन्त्री किरातीले मन्त्रालयले 20 वर्ष दीर्घकालीन कार्यक्रम घोषणा नगरी आवश्यकताका आधारमा तत्कालका योजना र कार्यक्रम ल्याउने तयारी गरेको बताउनुभयो। घुमौं नेपाल, हेरौं प्रकृति र चिनौं संस्कृति भन्ने नारासहित पर्यटनको प्रचार अन्तर्राष्ट्रिय स्तरमा समेत गर्ने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र कुनै गुटबन्दी नरहेको बताउनु भएको छ। अखिल नेपाल महिला संघ अनि मसंघको 7 राष्ट्रिय अधिवेशनको हिजो उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले पुराना पुस्ता र नयाँ पुस्ता जोड़िँदै अगाडि बढ़नु आजको आवश्यकता रहेको औल्याउनुभयो। अध्यक्ष ओलीले नेपालको महिला आन्दोलन जस्तो सुकै प्रतिकूल अवस्थामा पनि सफलतापूर्वक अगाडि बढ़ेको उल्लेख गर्नुभयो। हिजै राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको आयोजनामा भएको तेस्रो सहकारी सम्मेलनको समापन कार्यक्रममा अध्यक्ष ओलीले अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला जोगाउने सहकारी भएको बताउनुभयो। उहाँले सहकारी सञ्चालन गर्न नजान्दा समस्या आएको उल्लेख गर्नुभयो। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा वित्तीय एवं प्रशासनिक संघीयता आउन नसकेको बताउनु भएको छ। राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको प्रथम अधिवेशन उद्घाटनमा मुख्यमन्त्री शर्माले मुलुकमा राजनैतिक संघीयता आए पनि वित्तीय र प्रशासनिक संघीयता कार्यान्वयनमा आउन नसकेको बताउनुभयो। उहाँले कर्मचारी बैंक र वित्तीय संस्थामा आज पनि केन्द्रीकृत मानसिकता लाद्ने काम भइरहेको उल्लेख गर्नुभयो। मुख्यमन्त्री शर्माले कर्मचारीले आफ्नो सेवा सुविधा लिएर प्राप्त जिम्मेवारी अनुसार जनतालाई दिने सेवा गुणस्तरीय, पारदर्शी, चुस्त, प्रभावकारी हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक फेसबुक पेज सञ्चालनमा आएको छ। सरकारका कामको एकीकृत प्रचार र सूचना संयन्त्रलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको सचिवालयले सबै सामाजिक सञ्जाललाई सञ्चालनमा ल्याउने योजना अनुरूप आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा ल्याइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल सिन्हाले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन सूचना र सन्देश।
ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
गराउला नि काकु, केको हतार छ र?
राम 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 राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कूल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
अब बाँकी समाचार। सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि 44 अस्पतालसँग अनलाइन सम्झौता गरेको छ। योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दावी भुक्तानी लिनु नपर्ने गरी देशभरका 44 अस्पतालसँग अनलाइन सम्झौता गरेको हो। सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको 20% मात्र बुझाए पुग्नेछ। अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि, उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राही पछि दावी गर्नुपर्ने झन्झटबाट मुक्त हुने कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो। नियमित योगदान गर्ने योगदानकर्ताले कोशी र मधेसका 9-9, बागमतीका 20, गण्डकीका 2 र लुम्बिनी प्रदेशका 4 गरी कोषको प्रणालीसँग जोड़िएका 44 अस्पतालमा कोषको परिचय पत्र देखाएर सुविधा लिन सक्नेछन्। सैनिक कल्याणकारी बोर्डले सिप र स्वरोजगार मार्फत भूपू सैनिकको जीवन स्तरमा सुधार गर्न संचालनमा ल्याएको स्वरोजगारका लागि सहुलियतपूर्ण कर्जा प्रभावकारी बन्दै गएको छ। सहुलियतपूर्ण कर्जाबाट हालसम्म 32,600 भन्दा बढ़ीले स्वरोजगारमूलक कार्यक्रम संचालन गरी आय आर्जन गरिरहेका छन्। अच्युत अर्यालको रिपोर्ट।
नेपाली सेना कल्याणकारी कोषबाट चाहिँ ऋण लगानी गर्ने सिस्टम सुरु भयो। 25 लाख रुपियाँ लिएर मैले यो काम गरिरहेको छु। 18-22 जनासम्म कालीगरहरूलाई रोजगार दिइरहेको थिएँ।
यो आवाज थियो स्वरोजगारका लागि सहुलियतपूर्ण कर्जा प्राप्त गरी जुत्ता उद्योग सञ्चालन गरेर आर्थिक स्तर उकास्न सफल भूपू सैनिक दिलीप कार्कीको। यसै गरी सहुलियतपूर्ण कर्जा प्राप्त गरी ब्युटी पार्लर सञ्चालन गरिरहनु भएकी एकल महिला सृजना पौडेल।
40 लाख भन्दा माथिको लगानीमा अहिले सञ्चालन गरिरहेको छ। कल्याणकारी बोर्डले जुन नीति ल्याउनु भयो त्यो चाहिँ विशेष गरेर पनि एकल महिलाहरूलाई चाहिँ र उनीहरूका परिवारहरूलाई चाहिँ जीविकोपार्जन गर्नको लागि चाहिँ एकदमै राम्रो भएको छ।
सिप विकास गरी व्यवसाय सञ्चालन गरेर उल्लेख्य आय आर्जन गर्न सक्षम यी त केही प्रतिनिधि उदाहरण हुन्। कल्याणकारी बोर्डले नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कसँगको सहकार्यमा सञ्चालित कर्जा कार्यक्रमबाट आफ्नो व्यवसाय क्षमता अभिवृद्धि गरी स्वरोजगारमूलक परियोजना सफलतापूर्वक सञ्चालन गर्न सकुन् भन्ने उद्देश्यले कल्याणकारी बोर्ड तथा अन्तर्गत हिताधिकारी कल्याण केन्द्रको नियमित वार्षिक कार्यक्रम अनुरूप उद्यमशीलता र व्यावसायिक सिप विकास तालिम कार्यक्रमहरू विभिन्न जिल्लामा सञ्चालन हुँदै आएको नेपाली सेनाले जनाएको छ। ब्याङ्कले हालसम्म 7 अर्ब 20 करोड
नेपाली सेना कल्याणकारी कोषका
प्रमुख समन्वयकर्ता
अवकाश प्राप्त मानार्थ उपरथी धनीदास कार्की।
कार्यक्रममा सहभागी हुनको लागि मुख्यतया आफूले सञ्चालन गर्ने व्यवसाय विधिवत रूपमा दर्ता गरेर प्यान नम्बर लिनुपर्छ, बिमा चाहिँ अनिवार्य रूपमा गर्नुपर्छ र आफूले सञ्चालन गर्ने व्यवसायको प्रपोजल पेश गर्नुपर्छ।
शिक्षा, स्वास्थ्य, सिप तथा स्वरोजगार र सुविधा एवं सहुलियतको क्षेत्रमा कार्य भइरहेको बताउनुहुन्छ नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्ण प्रसाद भण्डारी।
सकल दर्जा र तिनका आश्रित परिवारहरू स्वावलम्बी भएको, उनीहरूले केही न केही उद्यम गरेर आफ्नो स्थान विशेषमा योगदान दिएको, पुनरोजगारीको खोजीमा विदेशमा दुःख गर्नलाई जानु पर्ने अवस्था नआओस् भन्ने कुरामा चाहिँ जोड छ। कल्याणकारी कोष नियमावलीको परिधिभित्र रहेर बढीभन्दा बढी लाभान्वित हुन् भन्ने उद्देश्यले सञ्चालन गर्ने लक्ष्य छ।
हाल मुलुकभर भूपू सैनिक र पारिवारिक निवृत्ति भरणमा रहेका एकल महिला समेतको संख्या 97,515 रहेको छ। जीवनको महत्वपूर्ण क्षण सैनिक संगठनमा बिताएका भूपू सैनिकको आर्थिक र सामाजिक जीवनलाई सुखद तुल्याएर समाजमा मर्यादित, अनुशासित र सशक्त बनाउन स्वास्थ्य, शिक्षा, सिप तथा स्वरोजगार र सेवा एवं सहुलियत सहित स्वावलम्बनका कार्यक्रम सञ्चालन गर्दै आएको नेपाली सेनाले जनाएको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने बताउनु भएको छ। नेपाली लेखक संघ झापाले हिजो अर्जुनधारामा आयोजना गरेको साहित्य उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाका प्रमुख बालिन शाहले सड़क मिचेर बनाइएका प्रहरी बीट हटाउन निर्देशन दिनुभएको छ। कानून कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउनुहुँदै उहाँले ती संरचना आफै हटाउन निर्देशन दिनुभएको हो। उहाँका अनुसार हटाउन निर्देशन दिएका प्रहरी बीटमा बालुवाटार स्थित प्रधानमन्त्री निवास अगाडि सामाखुशी जड़ीबुटी चोक सिनामंगल चोक सुचेपाटी चोक ढल्को तामसीपाखा रुद्रमती मार्ग मैतीदेवी असनचोक न्यू रोड पीपल बोट धोबीचौर देउराली क्लब रातो पुल बौद्ध ताहचल पेप्सिकोला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र माछा पोखरी बीच रहेका छन्। दूतावास लगायत विदेशी नियोगका सम्बन्धमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढ़ाइदिन पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो। अछामको ढकारी गाउँपालिकाकी एक महिला र उनका 5 महिने शिशु कर्णाली नदीमा मृत भेटिएका छन्। चैत्र 16 गते घरबाट उपचारका लागि मेडिकल जान्छु भनेर हिँडेकी ढकारी 4 बलाताकी 22 वर्षीया कमला धामी शिशुसहित त्रिवेणी स्थित नदी किनारमा मृत अवस्थामा भेटिएको अछाम प्रहरीले जनाएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ। अछामका 4 विद्यालयमा अपाङ्गता भएका बाल बालिकालाई निशुल्क अध्ययन गर्ने व्यवस्था मिलाइएको छ। निशुल्क अध्ययन गर्ने अवसर पाएका उनीहरू पढ़ाईका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय हुने गरेका छन्। टेकराज भण्डारीको रिपोर्ट।
तिमलाई सम्झे माये तिरुन्न एउटा फोटो पठाइदेऊ नौजाले।
साफे बगर नौ अछामका मनिष विक सोडसादेवी माबीमा कक्षा 7 अध्ययनरत हुनुहुन्छ। जन्मेदेखि नै आँखा नदेख्ने रहेका उहाँ 7 वर्षदेखि नै यस विद्यालयमा अध्ययन गरिरहेका छन्। खान बस्न सहित निशुल्क अध्ययन गर्न पाउँदा मनिष खुसी छन्।
सबैले माया गर्नुहुन्छ, यहाँ बसेर शिक्षा हासिल गर्नुपर्दा एकदमै राम्रो लागिरहेछ।
फरक क्षमता भएका बाल बालिकाका लागि सरकारले स्रोत कक्षाको व्यवस्था गरी निशुल्क पठन पाठनको व्यवस्था गरेको छ। जिल्लाका जनता मावि बैलपाटा, सोडसा मावि मंगलसिन र विद्यामन्दिर मावि विनायकमा फरक क्षमता भएका बाल बालिकाका लागि स्रोत कक्षा सञ्चालनमा छन्। सोडसा माविमा कक्षा 9 अध्ययनरत विद्यार्थी लक्ष्मी थापा,
1 वर्ष छँदा मेरो आँखाको दृष्टि गुमेको हो भनेर भन्छन् गाउँमा। जब यो स्कुलमा पढ्न पाए अनि सरहरूको अनि म्यामहरूको सबैको साथ सपोर्ट पाए, यसै स्कुलमा एउटा राम्रो टिचर भएर स्कुलमा आउने मन छ।
फरक क्षमता भएका बाल बालिका पढाइका साथै प्रतिभावान रहेका पाइएको छ। अतिरिक्त क्रियाकलापमा पनि अरू सरह प्रतिस्पर्धा गर्ने गरेका छन्। अछाममा करिब 20 वर्षदेखि स्रोत कक्षा सञ्चालनमा छन्। उनीहरू अहिले स्नातकोत्तर सम्मको अध्ययन गरिरहेका छन्। सोडसा देवी माविका प्रधानाध्यापक मदन बहादुर कुँवर,
हामी कहाँ 10 जनाको कोटा छ, त्यसमा विगतदेखि नै हाम्रो यो चाहिँ विद्यालयबाट एकजना दृष्टिभीनमै शिक्षिका हुनुहुन्छ। धेरै विद्यार्थीहरू हामीबाट दृष्टिभीन पास भएर पनि गइसकेका छन् र केही विद्यार्थीहरू डिग्री पनि पढ्दैछन् पढिसकेका छन्।
स्वस्थ श्रवण भएका बाल बालिकालाई अध्ययन गराउने महेन्द्र मावि बैलपाटाका प्रधानाध्यापक कालु सिंह बोहरा, फरक क्षमता भएका बाल बालिका पनि उचित अवसर र वातावरण पाएमा अरू सरह गरेर देखाउँछन् भन्ने प्रमाणित नै गरिदिएका छन्। स्रोत कक्षाको संख्या बढाउँदै सबै प्रकारका अपाङ्गता भएका बाल बालिकाका लागि शिक्षाको व्यवस्था गर्न सकेमा उनीहरूका लागि थप राहत पुग्ने देखिन्छ। टेकराज भण्डारी, रेडियो नेपाल, अछाम।
समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। ट्युनिसियाको दक्षिण पूर्वी तटमा एउटा डुंगा डुब्दा कम्तीमा 20 आप्रवासी बेपत्ता भएको समाचार छ। सब सहारा मुलुकका कम्तीमा 37 आप्रवासी बोकेको उक्त डुंगा शुक्रबार राति स्प्याक्सको तटबाट युरोपतर्फ प्रस्थान गरेको स्प्याक्सको कोर्ट अफ फर्स्ट इन्स्टेन्सका प्रवक्ताले इन्स्टेन्सका प्रवक्तालाई उद्धृत गर्दै सिन्हाले जनाएको छ। बेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ। भूमध्य सागरमा अवस्थित ट्युनिसिया अवैध आप्रवासीहरूका लागि युरोप जाने मुख्य प्रस्थान बिन्दुहरू मध्ये एक हो। ट्युनिसियाली अधिकारीहरूले चालेको कड़ा कदमका बावजूद पनि ट्युनिसियाली तटबाट अवैध आप्रवासन अझै बढ़िरहेको छ। उत्तरी मध्य नाइजेरियाको बेनु राज्यमा बन्दुकधारीले गरेको 2 छुट्टाछुट्टै आक्रमणमा कम्तीमा 74 जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र प्रहरीले जनाए अनुसार हालैका वर्षहरूमा त्यस क्षेत्रमा हिंसा अत्यधिक बढ़ेको छ। बेनु राज्यका प्रहरी प्रवक्ताले शुक्रबार साँझ र शनिबार बिहानका बीचमा स्थानीय सरकारी क्षेत्रमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूका शिविरबाट 28 शव फेला परेको जनाएका छन्। आक्रमण कसले गराएको हो भन्ने स्पष्ट हुन सकेको छैन। चीनिया सेनाले तीन दिने सैनिक अभ्यासमा ताइवानलाई घेराबन्दी गर्ने अभ्यास गरेको छ। ताइवानलाई आफ्नै प्रान्त मान्दै आएको बेजिङले त्यस अभ्यासलाई ताइवानी सरकारलाई दिएको चेतावनीका रूपमा बाहिर ल्याएको छ। ताइवानका राष्ट्रपति चाई इङवेनले अमेरिका भ्रमण गरेर फर्केको केही घण्टा नबित्दै बेजिङले सैनिक अभ्यास शुरू गरेको हो। अब आर्थिक समाचार।
सहकारीको पुँजीलाई उत्पादन प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य श्रृंखला विकास मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा काठमाडौँमा सम्पन्न सहकारी महासम्मेलनले जोड़ दिएको छ। काठमाडौँमा शनिबार सम्पन्न तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनले 11 बुँदे घोषणा पत्र जारी गर्दै सहकारीहरू आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने ठहर गरेको छ। महासम्मेलनले वातावरण मैत्री कृषि उत्पादनमा वृद्धि आयात प्रतिस्थापन निर्यात प्रवर्धन र रोजगारी सृजना गर्न सार्वजनिक निजी सहकारी साझेदारी मोडेललाई अगाडि बढाउने घोषणा पत्रमा उल्लेख गरिएको छ। नवीन सोच र सृजनात्मकताका आधारमा सहकारी मार्फत कृषि पर्यटन जलस्रोत स्वास्थ्य शिक्षा उद्योग लगायतका क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिबद्धता पनि महासम्मेलनले गरेको छ। विशिष्टीकृत सहकारी संघ मार्फत वृहत र विशिष्ट उत्पादनको विकास कृषि र पशुजन्य क्षेत्रको प्रवर्धन एवं ठूला कृषि फार्मको स्थापना कृषिजन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति श्रृंखला विकास गरी सहकारीको ब्रान्ड प्रवर्धन गर्ने घोषणा पत्रमा जनाइएको छ। त्यसै गरी सहकारी सदस्यहरूको बचतको सुरक्षाका लागि सहकारी क्षेत्रमा विश्वास अभिवृद्धि गर्न राष्ट्रव्यापी रूपमा जागरण अभियान सञ्चालन गर्न सहकारी क्षेत्रको दिगोपनका लागि कानूनले परिकल्पना गरेका प्रवर्धनात्मक व्यवस्था कार्यान्वयनका लागि आवश्यक पहल कदमी गर्न र अर्थतन्त्रमा देखा परेका समस्याका कारण सहकारी क्षेत्रमा सृजना भएको तरलता संकुचनको समस्या समाधान गर्न तीनै तहका सरकारको तर्फबाट पहल गरिने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ। सहकारी क्षेत्रको तथ्याङ्क अध्यावधि गर्ने सहकारीको अध्ययन अनुसन्धानमा लगानी वृद्धि गरी समग्र अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान मापन गर्ने प्रणाली विकासका लागि पहल कदमी लिने पनि महासम्मेलनले प्रतिबद्धता व्यक्त गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले देशको उत्पादन प्राकृतिक स्रोत र साधनको सही उपयोग गर्न सकेमा मात्र देशको व्यापार घाटा कम गर्न सकिने बताउनु भएको छ। अर्थतन्त्रमा देखिएको आर्थिक संकट कम गर्ने उपायका रूपमा ढुङ्गा तथा गिटी बालुवा बेच्न र वनमा रहेको काठको सदुपयोग गर्नुपर्ने उहाँले प्रस्ताव गर्नु भएको छ। पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको 22 साधारण सभाको शनिबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले हामीसँग जे छ त्यो बेच्नु पर्दछ भन्नुहुँदै उपयोगविहीन भएर बसेका भीर र पहाड काटेर ढुङ्गा बेच्न सकेमा व्यापार घाटा कम हुने तथा यातायात व्यवसायीले पनि ढुवानीको काम पर्याप्त पाउन सक्ने बताउनुभयो। मुख्यमन्त्री गिरीले यातायात क्षेत्रका समस्यालाई सम्बोधन गर्न आफू र प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउनु हुँदै नीतिगत सुधारका लागि आवश्यक मुद्दाहरू लिएर एउटै टेबुलमा बसेर छलफलका माध्यमबाट समस्या समाधान गर्न व्यवसायहरूलाई आह्वान गर्नुभयो। आयोजक संस्थाका अध्यक्ष यम प्रसाद पाण्डेले विशुद्ध नेपाली निजी क्षेत्रबाट सञ्चालित सार्वजनिक यातायात क्षेत्रले रोजगारी र अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको भए पनि राज्यको स्पष्ट कानून नहुँदा लगानी गरेका व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो। विदेशबाट फर्केका भोजपुरका युवाहरूले कृषि तथा व्यावसायिक बाख्रा पालन गरी राम्रो आमदानी गर्न थालेका छन्। व्यावसायिक बाख्रा पालनमा लाग्नुभएका भोजपुरका गुणराज रावतले बाख्रा पालनबाट वार्षिक 3 लाखदेखि 5 लाखसम्म आमदानी गर्दै आउनु भएको छ। विदेशमा 15 वर्ष बिताउनुभएका राउतले स्वदेश फर्केर व्यावसायिक बाख्रा पालन गर्नुभएको हो। विदेशबाट फर्केका अर्का स्थानीय खड्ग बहादुर राउतले पनि व्यावसायिक रूपमा सतुवा तथा चिराइतो खेती गर्दै आउनु भएको छ। उहाँले वार्षिक 3 देखि 5 लाखसम्म आमदानी गर्दै आएको बताउनुभयो। त्यसै गरी विदेशबाट फर्केका प्रेम बहादुर बस्नेतले पनि बाख्रा पालन गर्दै आउनु भएको छ। व्यावसायिक भएर काम गर्दा आनन्द हुने बस्नेतको भनाइ छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब एउटा खेल समाचार। पेरिस ओलम्पिक को महिला फुटबल छनौटको पहिलो चरणबाट नेपाल बाहिरिएको छ। हिजो भएको दोस्रो खेलमा भियतनामसँग 2-0 पराजित भएको नेपाल समग्रमा 7-1 नतिजासँगै ओलम्पिक छनौटबाट बाहिरिएको हो। अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका पहाड़ी भागका केही स्थान र बाँकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा मेघ गर्जन सहित वर्षा हुने छ भने अन्य भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 79%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:46 भयो भने सूर्यास्त भरि साँझ 6:25 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संसदको काम कार्यवाही प्रभावकारी बनाउने सत्य निरूपण र मेलमिलाप विधेयक लगायत विषयमा प्रमुख तीन दलका शीर्ष नेता र सभामुख बीच छलफल विधेयक संसदबाटै टुंग्याउने सत्ता गठबन्धनको प्रस्ताव समितिमा लैजानुपर्ने एमालेको धारणा आम संचार माध्यमलाई एकद्वार प्रणालीबाट विज्ञापन उपलब्ध गराउने तयारी भइरहेको संचार मन्त्री शर्माको भनाई देशभरका 44 अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता भएका अस्पतालसँग सेवा लिँदा लाभग्राहीले लागेको रकमको 20% मात्र बुझाए पुग्ने र ट्युनिसियाको दक्षिण पूर्वी तटमा डुंगा डुब्दा कम्तीमा 20 आप्रवासी बेपत्ता सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ हवस् त नमस्कार